नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिलसिना। विश्व राजनीति अहिले तीव्र रूपमा परिवर्तनशील र जटिल बन्दै गएको छ। विशेष गरी अमेरिका, इरान र इजरायल बीच बढ़दो तनावले मध्य पूर्व क्षेत्र मात्र होइन विश्वव्यापी शक्ति सन्तुलनमा नै प्रभाव पारिरहेको छ। यस तनावका कारण तेल आपूर्ति, व्यापार मार्ग, ऊर्जा मूल्य तथा अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा प्रत्यक्ष असर पारेको छ। यसले विश्व अर्थतन्त्रमा अस्थिरता ल्याउनुका साथै मानवीय संकटसम्मको खतरा बढ़दै गएको छ। यसअघि रूस युक्रेन द्वन्दले शुरू गरेको भू राजनीतिक ध्रुवीकरण अझै समाधान हुन नपाउँदै अन्य क्षेत्रीय तनावहरूले विश्वलाई बहुध्रुवीकृत र अनिश्चित दिशातर्फ लगिरहेको भन्ने किसिमका अहिले विश्लेषण पनि भइरहेका छन्। यस्तो जटिल अन्तर्राष्ट्रिय परिवेशमा नेपाल जस्तो भूपरिवेष्टित र विकासोन्मुख राष्ट्रका लागि अवसर र चुनौती दुवै रहेका छन्। नेपालले ऐतिहासिक रूपमा असंलग्न र तटस्थ परराष्ट्र नीतिलाई अगाडि बढ़ाउँदै आएको छ। भारत र चीन जस्ता दुई शक्ति राष्ट्रहरूको बीचमा रहेको नेपालको भौगोलिक अवस्थिति रणनीतिक रूपमा महत्वपूर्ण मानिँदै आएको छ। बदलिदो विश्व परिवेशमा नेपालले आफ्नो परराष्ट्र नीतिलाई अझ व्यावहारिक, सन्तुलित र सक्रिय बनाउनुपर्ने आवश्यकता देखिएको विश्लेषण भइरहेको छ। वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्दै बहुपक्षीय कूटनीतिबाट अधिकतम लाभ लिन सक्ने प्रशस्त आधारहरू समेत रहेका छन्। आजको अन्तर्संवादमा हामीले विश्वव्यापी भू राजनीतिक जटिलता र नेपालबारे केन्द्रित भएर परराष्ट्रविद शम्भुराम सिंह खडासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा। पछिल्लो समय विश्वव्यापी रूपमा बढ़दै गएको भू राजनीतिक जटिलतालाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ? मैले कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
अब धेरै कुरा त तपाईँले आफ्नो के भने ब्याकग्राउन्डमा भनिसक्नुभयो। यो जटिलता अत्यन्त खतरनाक र चाहिने एउटा चाहिँ जटिल मोडमा पुगेको छ। अब एउटा विश्व अर्थ राजनीतिक र सामरिक रणनीतिक व्यवस्था करिब करिब त्यसको अन्त्यको स्थितिमा छ, तर नयाँ व्यवस्था कस्तो हुने भन्ने कुरा अझै पनि प्रष्ट भइसकेको छैन। यस्तो एउटा संघारमा विश्व अहिले त्यसबाट गुज्रिरहेको छ। त्यसले गर्दाखेरि अन्तर्राष्ट्रिय सम्बन्धलाई तपाईँको के कसरी व्याख्या गर्छन् भने, यो चाहिने ठूला शक्ति राष्ट्रहरूको बीचको सम्बन्ध र त्यसले पार्ने अरूलाई पार्ने प्रभाव, त्यसलाई त्यसरी व्याख्या गरिन्छ त्यो अन्तर्राष्ट्रिय सम्बन्धको विधालाई। त्यही विधालाई बुझेर प्रत्येक सार्वभौम राष्ट्रले आफ्नो परराष्ट्र नीति निर्माण गर्दछ र त्यो परराष्ट्र नीतिको प्रभावकारी कूटनीति सञ्चालन नै कूटनीति हो। भन्दाखेरि कूटनीतिको प्रमुख काम भनेको के हो भनेदेखि, आफ्नो देशलाई यस्ता बाह्य परिवेशबाट, बाह्य शक्ति राष्ट्रहरू बीचको सम्बन्ध, बाह्य कारणले आफ्नो देश र आफ्नो जनतालाई सकेसम्म समस्या हुँदै नआओस्, त्यसलाई प्रिभेन्टिभ डिप्लोमेसी भन्छ अथवा चाहिँ नि प्रतीकात्मक कूटनीति, र कथन कदाचित त्यस्तो परिवेश आइहाल्यो, त्यस्तो सङ्कट र समस्या आइहाल्यो भने त्यसलाई समाधान गर्ने सकेसम्म चाँडै, सकेसम्म कम दुःख पाएर, कम क्षति गरेर समाधान गर्ने कसरी भन्दाखेरि त्यसलाई चाहिँ नि रेजोल्युसन भन्छन्। अब अहिले तपाईँको विश्व परिवेश त यति अनिश्चित र चाहिने यति चाहिने जटिल छ कि चाहिँ अहिले त्यसको बारेमा यसै भनिहाल्न गाह्रो छ। तर अब जुन परिवेशमा तपाईँले यो इन्टरभ्यू लिइरहनु भएको छ, त्यो परिवेश भने के हो भनेदेखि, अहिले मध्य पूर्वको खास गरेर खाडी क्षेत्रको लडाई र त्यसले हामीलाई पार्ने प्रभाव, त्यो प्रभावको हिसाबले गर्दाखेरि चाहिँ आज अब बिहान 4 बजे राति अमेरिकाले इरानलाई त्यो स्ट्रेट अफ हर्मुज भन्ने ठाउँ नखोल्यो भने त्यहाँ चाहिने, अब तपाईँले त्यसको शब्दावलीको प्रयोग भन्नुहुन्छ भने त्यो अन्त अहिलेसम्म अन्तर्राष्ट्रिय सम्बन्धमा र देश देश बिचमा ठुला राष्ट्रका राजनेताहरूले प्रयोग गर्ने शब्दावलीहरूभन्दा धेरै खतरनाक किसिमका शब्दावलीहरू प्रयोग भएर तपाईँको एउटा भन्नुहोस् न ब्रिङ्क भन्नुहोस् न एउटा भिडमा पुगेर चाहिँ अब यसलाई खुसीको खबर भन्नुहोस् हाम्रा जो दाजुभाइ दिदीबहिनीहरू ठुलो रूपमा चाहिँ खाडी क्षेत्रमा काम गरिरहनु भएको छ र मलाई लाग्छ उहाँका अब 10-15 लाख-20 लाखसम्म चाहिँ छन् भन्ने आँकडा छ त्यहाँको होइन भन्दाखेरि ती सब चाहिँ के होला भन्ने उसमा चाहिँ नि अहिले 2 हप्ताको लागि के भने अमेरिकाले इरानसँग चाहिँ उडानलाई ध्वस्त पारिदिन्छु भन्ने जुन धम्की थियो त्यो धम्कीबाट केही पछि हटेर अर्को 2 हप्ताको लागि युद्ध विराम घोषणा भएको छ र त्यसमा चाहिने इरानले पनि अब चाहिने यो खतरनाक स्थितिलाई बुझेर एउटा दंश बुझे एउटा चाहिने सम्झौताको आधार भनेर उसले प्रस्तुत गरेका छ अमेरिकाको आफ्नै तपाईँको मागहरू छँदैछन् भन्दाखेरि छोटकरीमा भन्नुहुन्छ भने अहिले यो 2 हप्ता युद्ध विराम घोषणा भएको छ अब त्यो 2 हप्ताभित्र हाम्रो सरकारले जे गर्नुपर्ने हो के गर्दाखेरि आफ्नो जनताको जीवन रक्षा हुन्छ र उनीहरूको चाहिने के भनेदेखि हाम्रो समाजमा त्यसले पार्ने प्रभाव हो त्यो प्रभावबारे सोचेर अत्यन्त सक्रिय भएर चाहिँ काम गर्नुपर्ने स्थिति आएको छ।
यहाँले नेपालमा पर्न सक्ने प्रभावको सन्दर्भमा चर्चा गरिरहँदाखेरि अब नेपालले लिनुपर्ने पोजिसनको पनि कुरा आउँछ होला। यस्तो अवस्थामा नेपालले कस्तो पोजिसन लिँदाखेरि उपयुक्त हुन्छ? हुन त हामीले असंलग्न र तटस्थ परराष्ट्र नीति अवलम्बन गर्दै आएका छौं, तथापि यहाँले अघि भनिसक्नुभयो भू राजनीतिक जटिलता बढ्दै गएको छ, खाड़ीका देशहरूमा झण्डै 20 लाख भन्दा बढ़ी नेपालीहरू रोजगारीको सिलसिलामा रहेका तथ्याङ्कहरू बाहिर आएका छन्, त्यसै गरी युद्धरत देशहरूसँग पनि नेपालको सम्बन्ध सुमधुर नै रहेको अवस्था छ। सबै कुरालाई बचाउँदै सन्तुलित तरिकाबाट अगाडि बढ्दाखेरि आजको दिनमा नेपालले लिने पोजिसन कस्तो हुनुपर्छ भन्ने यहाँलाई लाग्छ? किनभने यहाँ लामो समयदेखि परराष्ट्र क्षेत्रमा अध्ययन पनि गर्दै आउनु भएको छ, त्यसै गरी विभिन्न पुस्तकहरू पनि यहाँले परराष्ट्र नीतिका सवालमा प्रकाशित गर्दै आउनु भएको छ, लेख्दै आउनु भएको छ। यो तमाम यहाँको अनुभवले अहिले कस्तो पोजिसनमा बस्दा उपयुक्त हुन्छ जस्तो यहाँलाई लाग्छ?
होइन, पोजिसन भन्दाखेरि तपाईँको 2 पक्ष छ। एउटा चाहिने अहिले जुन युद्ध भइरहेको छ त्यसको बारेमा हाम्रो दृष्टिकोण के हो भन्ने खोज्नुभएको हो भने त्यसमा चाहिँ सबभन्दा महत्वपूर्ण पाटो चाहिँ हामीले त्यो युद्धको बाछिटा हामीलाई नपरोस् र हामीले परम्परागत रूपमा के भनेदेखि लिइरहेको जो विदेश नीति छ कि कूटनीतिक हाम्रो पोजिसन छ कि चाहिने हामी शान्तिको पक्षमा छौँ, शान्तिपूर्ण रूपमा यस्ता राष्ट्र राष्ट्र बिचको जुन सम्बन्ध हुन्छ त्यसबीचमा त्यसमा जुन समस्या पैदा हुन्छन् त्यो चाहिने कूटनीतिक रूपमा नै समाधान हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण रहिरहेछ र रहिरहनुपर्छ। अर्को कुरा चाहिँ के भने हेर्नुहोस्, वार्ता नै कूटनीतिको मुटु हो भन्दाखेरि अहिले अब जुन युद्ध विराम भएको छ त्यो युद्ध विरामलाई प्रयोग गरेर अब वार्ताको माध्यमबाट जे जति 2 देश र 3 देश भन्नुहोस् न इजरायल अमेरिका अहिले यसमा मूल तपाईँको संलग्न भएको इजरायल र इरान र त्यसमा अमेरिकाको इजरायललाई सहयोग र त्यसमा इरानले चाहिने प्रतिरोध गरिरहेको अहिलेको स्थिति यस्तो हो भन्दाखेरि यो स्थितिमा हाम्रो सबै राष्ट्रहरूसँग खास गरेर अमेरिकासँग इजरायलसँग र त्यहाँ अमेरिकामा र इजरायलमा त हाम्रा धेरै मान्छेहरू छन्, अब इरानमा सायद त्यति धेरै नेपाली अहिले छैनन्, तैपनि चाहिने अब हाम्रो परम्परागत रूपमा सबै देशहरूसँग सम्बन्ध राम्रै छ, कसैसँग पनि हाम्रो परराष्ट्र नीतिको आधारै सबैसँग मित्रता कसैसँग पनि छैन बहिर्वाद र शत्रुता भन्ने हो भन्दाखेरि त्यसैको के भने आधार हाम्रो मूल पोजिसनको जुन कुरा गर्नुभयो त्यसको हाम्रो त्यो विषयमा पोजिसनको आधार त त्यही हो। तर अर्को कुरा चाहिँ पोजिसन भन्दाखेरि चाहिँ अब हामीले यो 2 हप्तापछि यो 2 हप्ताको जुन युद्ध विराम छ आशा राखौँ कि यो कुरा चाहिँ अब वार्ताको आधारमा समाधान हुँदै जान्छ एउटा सिनारियो त्यो हो होइन। दोस्रो सिनारियो चाहिँ कथम कदाचित 2 हप्ता चाहिने दुवै पक्षले आफ्नो आफ्नो अत्यन्त एक किसिमको चरम खालको माग राखेर प्रस्ताव राखेका छन् भन्दा फेरि चाहिने त्यो फेरि अर्को दुई हप्तापछि चाहिने यो समाधान भएन र यो फेरि चाहिने द्वन्द्व सुरु हो फेरि युद्ध चाहिँ झन् योभन्दा भयानक रूपमा युद्ध सुरु हो भने त्यसले हाम्रो हामीलाई पार्ने प्रभाव र खास गरेर हाम्रो खाडी क्षेत्रमा भएका कामदारहरूलाई पर्ने प्रभाव र त्यसको चाहिने निराकरण कसरी गर्ने त्यसको समाधान कसरी गर्ने भन्दा फेरि मैले यसबारेमा तपाईँले अहिले नै भन्नुभयो बारम्बार धेरै पहिला अहिलेदेखि होइन बिसौँ वर्षदेखि त्योभन्दाखेरि 22 वर्ष पहिला इराकमा जुन 12 जना नेपालीहरूकोलाई त्यहाँ चाहिने यस्तै गरेर बिचरा नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नै पेट पाल्न र आफ्नो परिवारको पेट पाल्न भनेर कामको खोजीमा गएका नेपालीहरूलाई कुन किसिमबाट निर्मम किसिमबाट चाहिँ हत्या गरियो त्यति बेलादेखि चाहिँ नि यो खाडीमाथि नेपालको श्रमिक पठाएर चाहिने जुन बढ्दो चाहिने निर्भरता छ यसलाई कम गर्नुपर्छ एक कुरा दूरगामी हिसाबबाट चाहिने यसलाई चाहिँ क्रमिक रूपमा कम गर्दै जानुपर्छ है किनभने यो अहिले जुन इरान र अमेरिकाको बिचमा भयो र इरान र इजरायलको बिचमा भयो यो हामी अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्ने अध्यापन गर्ने र त्यसमा सञ्चालन गर्ने मान्छेहरूलाई थाहा थियो कि यदि अहिलेकै इरान र अमेरिकाले र के भन्दाखेरि इजरायलले उनीहरूको जुन परम यो गत 40 वर्षदेखिको चाहिने सम्बन्ध थियो त्यो कुनै न कुनै समयमा त्यो चाहिने विस्फोट हुन्छ है भन्ने कुरा त हामीलाई थाहा थियो र त्यो विस्फोट हुने बित्तिकै त्यसको प्रभाव खाडी क्षेत्रमा पर्छ किनभने इरान भनेको खाडी क्षेत्रको एउटा ठुलो राष्ट्र हो र खाडी क्षेत्रका अरू अरब राष्ट्रहरू र इरानको बिचमा एक किसिमको दुविधापूर्ण सम्बन्ध छ एउटा चाहिँ इरान खास गरेर सिया मुसलमानहरूको वर्चस्व भएको देश हो अर्को कुरा अब खाडी क्षेत्रका अरू देशहरू चाहिँ नि सुन्नीको वर्चस्व भएको देशहरू हुन् त्यसो हुनाले उनीहरूको एउटै क्षेत्रमा बस्छन् तर त्यति हुँदा हुँदै पनि के भनेदेखि मेलमिलाप छैन उनीहरूले चाहिँ इरानले धेरै पहिलादेखि के भने यो अरू राष्ट्रहरूलाई चाहिने त्यहाँ धेरै खाडी क्षेत्रमा चाहिँ अमेरिकी के भनेदेखि सैन्य अखडाहरू छन् त्यो अखडाबाट हामीलाई खतरा पर्छ भन्ने कुरा उनीहरूलाई पहिलादेखि थियो त्यसैको लागि तयारी गरिरहेको थिए अब त्यसो हुनाले यो जटिल अब त्यता त्यो जटिलतातिर म जान चाहन्न त्यो धेरै जटिल कुरा छ मूल कुरा चाहिँ तपाईँले हाम्रो सरकार भन्दाखेरि मैले बारम्बार यसबारेमा एउटा चाहिँ हाम्रो निर्भरता कम गर्दै जानुपर्छ कि हामीले अरू वैकल्पिक के भनेदेखि स्रोतहरूको बढी से बढी खोज्दै जानुपर्छ एउटा त्यो र दोस्रो कुरा चाहिँ नि नागरिकको पहिलो कुरा जीव ज्यानको सम्बन्ध जीव ज्यानको संरक्षण किनभने त्यहाँ एउटा त हाम्रो यति सुन्दर के भनेदेखि हावापानी भएको देशका जनताहरू गएर त्यो अग्निपाकमा गएर चाहिँ काम गर्न परेको छ बाध्यता छ किनभने देशभित्र रोजगारीको समस्या छ रोजगारी छैन त्यस्तो ठाउँमा गएर काम गर्न परेको छ बिचराहरूलाई फेरि काम गर्ने के भने परिस्थिति पनि त्यति राम्रो छैन त्यसो हुनाले मैले बारम्बार चाहिने के भने एउटा चाहिँ नागरिकको जीवजानमाथिको खतरा जुनको आधारमा उनीहरू काम गर्नुपर्छ त्यसलाई कम गर्नु पर्यो दोस्रो चाहिने त्यसले प्रभाव पार्ने प्रभाव हामीमाथिको आर्थिक र सामाजिक सुरक्षा के भनेदेखि त्यहाँ चाहिँ तपाईँको केही हुने बित्तिकै हाम्रो ठुलो एउटा चाहिँ अर्थव्यवस्थाको भाग चाहिँ त्यहीँबाट आएको डिप्रेसनबाट हाम्रो अर्थव्यवस्था चल्छ भोलि भन्नुहोस् न अहिले चाहिँ तपाईँ हामीले बाहिर थाहा पाएकै आँकडा 10-20 लाख नेपाली छन् भनौँ त्यसमध्ये 5-7 लाख मात्रै फर्किनु पर्यो भनेदेखि अब यसै यहाँभित्र भएकालाई त रोजगारी छैन भने तिनीहरूले के गर्ने भन्दाखेरि यसले ल्याउने दूरगामी किसिमको धेरै किसिमका चाहिने आर्थिक र सामाजिक असुरक्षाका कारणहरू कुराहरू छन् त्यसलाई कसरी समाधान गर्नेतिर सोच्नुपर्छ सरकारले भनेर भनिरहेको कुरा हो अब अहिले तपाईँको यो 2 हप्ताको बेलामा एउटा तत्कालिक गर्नुपर्ने काम के हुन् सरकारले त्यता ध्यान दिनु पर्यो दोस्रो कुरा दीर्घकालीन रूपमा त्यहाँ माथिको निर्भरता घटाउने कसरी हो दोस्रो कुरा यो सोच्नु पर्यो तेस्रो कुरा चाहिने के भने अब मानौ राम्रो भएर तपाईँको युद्ध विराम यो 2 हप्ताको युद्ध विरामपछि त्यहाँ चाहिने समस्या समाधान हुँदै गयो भनेदेखि त्यसले फेरि अर्को एउटा तपाईँको कस्तो स्थिति पैदा गर्छ भने त्यहाँ त यति धेरै पूर्वाधारहरू ध्वस्त भएको छन् कि त्यो पूर्वाधार निर्माण गर्नको लागि अरू श्रमिकहरू, अरू चाहिने के भने योजनाकारहरू, अरू चाहिने तपाईँको के भने मानव स्रोत चाहिन्छ भन्दाखेरि त्यसमा चाहिँ पनि ध्यान दिएर यदि त्यसो भयो भने हामीले कसरी चाहिने हाम्रो आफ्नो जुन रोजगारीमा जाने नेपालीहरू उनीहरूको के भन्दाखेरि स्किल सिपलाई वृद्धि गरेर अलिकता चाहिने ती देशहरूसँग हामीले यत्रो सहयोग गरेका छौँ भनेर उनीहरूसँग निगोसिएट गरेर चाहिने हाम्रा बढी से बढी तर राम्रो तलब, राम्रो सुरक्षा, राम्रो आर्थिक लाभ हुने र राम्रो सुरक्षा, सामाजिक सुरक्षा हुने किसिमबाट अरू बढी नाम के भने श्रमिकहरूलाई पठाउन सकिन्छ, त्यो सिनारीहरू पनि एउटा हुनसक्छ भन्दाखेरि त्यता पनि सोच्नु पर्छ सरकारले।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले विश्वव्यापी भू राजनीतिक जटिलता र नेपालबारे केन्द्रित भएर परराष्ट्रविद शम्भुराम सिमखडासँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। यहाँले अघि कुराकानीका क्रममा भन्नुभएको थियो कि नेपाल एउटा शान्तिका लागि पहल गर्ने देश पनि हो भनेर। विगतमा हामीले शान्तिका लागि विश्वव्यापी अभियान नै चलाएका पनि थियौं, तर पछिल्लो समय हेर्ने हो भने अब रूस युक्रेन द्वन्द समाधानतर्फ गइसकेको छैन, फेरि अहिले मध्य पूर्वतर्फ तनाव चर्किँदै गएको छ। जापान, दक्षिण कोरिया लगायतका देशहरूले पनि सुरक्षा रणनीतिलाई परिवर्तन गर्दै परिमार्जन गर्दै लगेका छन्। त्यसै गरी भारत, चीन, हाम्रा छिमेकी मुलुकहरूले पनि सुरक्षा रणनीतिलाई प्राथमिकता दिइरहेको सन्दर्भमा मैले यहाँ सोध्न खोजेको प्रश्न के हो भने, यहाँले अघि जटिलता थप बढ्दै गएका छन् भनेर भनिरहँदा जे जस्तो अहिले तयारी र सुरक्षामा बढी बजेट विनियोजन गर्ने विश्वव्यापी परिपाटी बढ़ेको छ, यसलाई कसरी विश्लेषण गर्न सकिएला? अब हामीले शान्तिका लागि पहल गर्दाखेरि अब नेपाल त बुद्ध भूमि, शान्तिको भूमि पनि हो, नेपाल जस्तो देशले शान्तिका लागि पहल नै गर्ने हो, यसो भनिरहँदाखेरि यो जुन सन्दर्भ, विश्वव्यापी सन्दर्भ देखा परिरहेको छ, यो थप जटिलतातर्फ जाने हो कि भन्ने आकलनलाई चाहिँ यहाँले कसरी हेर्नुहुन्छ, कसरी प्रस्ट्याउनुहुन्छ?
हो, यो जटिलताको बारेमा चाहिँ तपाईँले यो धेरै गहिरो र धेरै गम्भीर किसिमको प्रश्न तपाईँले गर्नुभयो है। अब यो मेरो एउटा नेपाल भारत चीन 21औं शताब्दीको सम्बन्ध भने नेपाल इन्डिया चाइना रिलेसन्स इन द 21st सेन्चुरी, 21औं शताब्दीमा को अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुन्छ, त्यो परिवेशमा चाहिने नेपालले कस्तो नीति लिनुपर्छ भन्ने एउटा पुस्तक नै छ है। अब मूल कुरा के हो भने तपाईँले उठाउनु भएको कुरा चाहिँ नि गम्भीर यस निमित्त छ कि हामी भू राजनीतिक र भू रणनीतिक हिसाबले अत्यन्त संवेदनशील स्थितिमा छौँ। त्यसको निम्ति चाहिँ नि एउटा अहिले जुन विकसित भएका विश्व घटनाक्रमहरू छन्, अब हामीले परम्परागत रूपमा लिँदै गएको असंलग्न परराष्ट्र नीति, त्यो असंलग्न परराष्ट्र नीति अन्तर्गत पनि हाम्रा दुई छिमेकी खास गरेर भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता र त्यसपछि चाहिने अरू हाम्रा मित्र राष्ट्रहरूसँग सबैसँग के भनेदेखि सम्बन्धको वृद्धि, यो नै आधार हो। तर अब हाम्रो सरकार पनि नयाँ छ, परिवेश पनि नयाँ नयाँ विकसित हुँदैछन्, यो स्थितिमा गम्भीर भएर सरकारले मेरो एउटा सुझाव के छ भने जस्तो कुरा तपाईँले अहिले उठाउनुभयो त्यो विषयमा अब आउने यो हाम्रो सम्बन्ध विश्व अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुनुपर्ने, हामीले चाहिने शान्तिको जुन एउटा अभियान धेरै पहिला तत्कालीन राजाले नेपाललाई शान्ति क्षेत्र प्रस्ताव पनि पेश गर्नुभएको थियो, तर हाम्रो कूटनीतिक सञ्चालनको कमजोरीले गर्दाखेरि हामीले त्यो कुरा राम्रोसँग प्रस्तुत गर्न सकेनौँ र धेरै देशले त्यसको समर्थन गरे तर भारतले त्यसको समर्थन गरेन। किन उसलाई के लाग्यो भनेदेखि यो शान्ति क्षेत्र हामीसँग सरसल्लाह नगरिकन के भने हामीलाई चाहिँ एक किसिमको घोषपेश गर्न र खालि नेपालमाथिको खतरा खालि हामीबाट छ र त्यसले गर्दाखेरि हामीप्रति केन्द्रित हो भन्ने उसलाई लाग्यो र त्यसले गर्दाखेरि त्यो यसै हराएर गयो। त्यो भन्दाखेरि त्यस्तो किसिमको एउटा चाहिँ नि नेपाल चाहिँ के भनेदेखि एउटा धेरै पहिलादेखि के भने दक्षिण एसियामा तपाईँको अरू सबै जति बेला चाहिने उपनिवेश थिए नेपाल त्यति बेला समेत त्यति बेलाको सर्वशक्तिमान विश्व शक्ति बेलायतले नेपालको सार्वभौमिकतालाई स्वीकारेर तपाईँको हामीसँग कूटनीतिक सम्बन्ध थियो। त्यसले गर्दा फेरि यस्तो गौरवशाली इतिहास भएको एउटा देशले अब यो नयाँ परिवेशमा 21औं शताब्दीको यो अहिले जुन विकसित भएका घटनाक्रमहरू छन् त्यस्तो घटनाक्रममा कस्तो किसिमको परराष्ट्र नीति अङ्गीकार गर्दाखेरि नेपालले आफ्नो राष्ट्रिय सार्वभौमिकता स्वतन्त्रता पनि संरक्षण गर्न सक्छ तर त्यसको साथसाथै एउटा चाहिने सक्रिय अन्तर्राष्ट्रिय परिवेशमा चाहिँ एउटा सक्रिय भूमिका पनि खेल्न सक्छ भन्ने एउटा त्यो भयो। दोस्रो कुरा चाहिँ नि अहिले सार्क भर्खर मात्रै मेरो चाहिँ सार्क टु बिम्स्टेक ब्रेक डाउन अर ब्रेक थ्रु इन रिजनल कोअपरेसन सार्कको नेपाल अध्यक्ष छ अहिले पनि तर सार्क कतै पुगिरहेको छैन। अब सार्कलाई चाहिने के भनेदेखि एक किसिमको छाडेर अब बिम्स्टेक भन्ने संस्था खडा रहेको छ अब त्यहाँ पनि हामी सदस्य छौँ भन्दाखेरि सार्कको अध्यक्ष र अहिलेको पनि वर्तमान अध्यक्षको हिसाबले कसरी चाहिने यो क्षेत्रमा पहिला कुरा आफ्नो क्षेत्रीय रूपमा चाहिने शान्ति सुव्यवस्था र एउटा राम्रो सम्बन्ध कायम गर्ने एकअर्कासँगको साझेदारी राखेर रा चाहिँ अगाडि बढ्ने भन्ने पनि बारेमा अर्को दोस्रो प्रश्न छ। तेस्रो प्रश्न चाहिँ तपाईँको हाम्रो भू राजनीतिक र भू रणनीतिक यथार्थ के हो भने जस्तो अहिले यो गल्फकै बारेमा खाडीकै समस्याको बारेमा हाम्रो यथार्थ के हो भने हामीले भारतसँग अत्यन्त सुमधुर सम्बन्ध कायम गरेर अब जति बेला उसले चाहिँ नि आफ्ना कामदारहरूलाई यता ल्याउँछ अथवा चाहिने छ त्यो एक किसिमको समन्वय भारतसँग समन्वय गरेर अगाडि जानुपर्ने हाम्रो स्थिति छ भन्दाखेरि एउटा तेस्रो पक्ष के हो र चौथो पक्ष चाहिँ हामीले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको एउटा जटिलता के छ भनेदेखि भारत चीन दुवै चाहिने हिजोका विश्वका दुईटा अत्यन्त प्रभावशाली सभ्यताहरू हुन् त्यो दुईटा सभ्यता आज चाहिने दुईटा महाशक्ति राष्ट्रहरू हुन अगाडि बढिरहेछन्। उनीहरू आर्थिक रूपमा रणनीतिक रूपमा कूटनीतिक रूपमा संसारमा एकदम हावी छन् अहिले प्रभावकारी छन् प्रभावशाली छन् भन्दाखेरि यो जुन हाम्रो परम्परागत एउटा चाहिने उनीहरू दुवैसँग चाहिने मित्रताको सम्बन्ध छ त्यो सम्बन्धलाई अझ राम्रोसँग दरिलो बनाउने कसरी भन्दाखेरि चौथो विषय यो छ। पाँचौँ विषय भनेको हामी चाहिँ संयुक्त राष्ट्रसङ्घमा आज तपाईँको शान्ति सेनामा जाने नेपाली सेना त्यसमा चाहिँ सबभन्दा पहिलो नम्बरमा छ सबभन्दा बढी के भने सेना दिने हामी देश छौँ भन्दाखेरि त्यो शान्ति सेनाको अनुभव जुन छ त्यसको आधारमा हामीले चाहिने हाम्रो आफ्नै भित्र पनि तर त्यत्रो शान्ति सेनामा यति कलाएको छ नेपाल तर हामीले आफ्नै भित्र शान्ति सेना शान्ति स्थापना गर्न सकिरहेको छैन। हाम्रा विगतका 10-15 वर्ष 12-15-20 वर्षका घटनाक्रम हेर्नुहुन्छ भने हामी द्वन्द्वै द्वन्द्वमा फसिरहेको छौँ भन्दा फेरि ती सबै कुरालाई राखेर आफ्नो देशभित्र शान्ति सुव्यवस्था कायम राख्ने
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। यही बीचमा मैले एउटा प्रसंग थप्न चाहे मैले यहाँले राखेको कुराकानीमा एउटा प्रसंगलाई जोड्न चाहेको जस्तो अहिले यहाँले भने जस्तै हाम्रा छिमेकी मुलुकदेखि अन्य ठूला राष्ट्रहरूले भित्र राष्ट्रहरूले पनि राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिएको अवस्था छ। भारतले पनि आफ्नो स्वार्थलाई प्राथमिकता दिइरहेको अवस्था छ। चीनले पनि त्यही गरिरहेको अवस्था छ र अन्य विभिन्न मुलुकले पनि राष्ट्रिय स्वार्थ र आफ्नो स्वार्थलाई प्रवर्धन गरिरहेको अवस्थामा नेपालले अब बहुपक्षीय कूटनीतिमा आधारित भएर अगाडि बढ्ने हो कि भन्ने कुराको सन्दर्भलाई यहाँले पनि कोट्याउँदै हुनुहुन्थ्यो। तथापि अब सार्क लगायत बिम्स्टेक लगायतका क्षेत्रीय संगठनहरू अलि ओझेलमा परेका हुन् कि अझ भनौं सार्क ओझेलमा परेको हो कि भन्नेसम्मका कुराहरू पनि छन्। क्षेत्रीयता सुदृढ नभइकन अपेक्षा गरे अनुसारको आर्थिक लाभ लिन सकिँदैन भन्ने किसिमका तर्कहरू पनि रहेका छन्। भारतसँग समन्वय गर्नुपर्ने कुराहरू पनि धेरै रहेको कुराले यहाँले भनिरहँदाखेरि नेपालले आफ्नो राष्ट्रिय स्वार्थका लागि कसरी अगाडि बढ्नु पर्ला अघि यहाँले भनेकै प्रसंगबाट अगाडि बढ्दाखेरि
होइन हेर्नुहोस्, एउटा त तपाईँको आज होइन कि हरेक देशले परराष्ट्र नीतिलाई, परराष्ट्र नीतिको चाहिने परिभाषै यही हो क्या, राष्ट्रिय शक्तिको राष्ट्रिय स्वार्थ सम्वर्धन र प्रवर्धनको लागि प्रयोग भन्छ, कुटनीति भने नै त्यही हो। त्यसो भने त सधैँ त्यही छ। यो कहिले भ्रम थियो कि चाहिने आज मात्रै ट्रम्पले अमेरिका फर्स्ट भनेपछि मात्रै चाहिने राष्ट्रिय स्वार्थ महत्त्वपूर्ण भाव हो कि भन्ने, यदि कतै कदम कदाचित भ्रम छ भने त्यो भ्रमबाट हामी खास गरेर चाहिने परराष्ट्रमा र यो अन्तर्राष्ट्रिय सम्बन्धमा संलग्न व्यक्तिहरू त्यसबाट मुक्त हुनुपर्छ। हरेक राष्ट्रले सधैँ चाहिने आफ्नो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थलाई नै सर्वोपरि मानेर आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र नीति निर्माण र कूटनीति सञ्चालन गर्ने हो। त्यो एउटा कुरा म प्रश्न पार्न चाहन्छु। दोस्रो कुरा, अहिले तपाईँले भन्नुभएको चाहिँ भिन्न के छ भनेदेखि, अहिले चाहिँ के भनेदेखि दोस्रो विश्वयुद्ध, पहिलो र दोस्रो विश्वयुद्धको त्यो चाहिने जुन मानव क्षति र चाहिने मानव मृत्यु र क्षति भयो त्यसका आधारमा अब अलिकता चाहिने यो शक्तिको आधारमा सञ्चालन गर्ने राष्ट्र राष्ट्रहरूको बिचको जुन सम्बन्ध छ त्यसलाई अलिकता परिमार्जन गरेर केही अन्तर्राष्ट्रिय सम्बन्धहरू, अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू निर्माण गरेर, क्षेत्रीय सङ्घ संस्थाहरू निर्माण गरेर यो खालि सैन्य शक्तिको आधारमा चाहिने अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने एउटा जुन विश्व व्यवस्था थियो त्यसलाई परिवर्तन गर्न भनेर त्यो सङ्गठनहरू निर्माण भए, तर ती सङ्गठनहरूले चाहेको अनुसारको काम गर्न सकेनन्। एउटा चाहिँ नि राष्ट्र राष्ट्रहरूले आफ्नो स्वार्थ छोडेनन्। दोस्रो कुरा चाहिँ नि ती सङ्गठनमा को नेतृत्व गर्नेहरू, नेतृत्वदायी भूमिका खेल्ने मान्छेहरूले पनि जुन चाहिँ नि एउटा उद्देश्यबाट त्यो सङ्गठनहरू, ती सङ्गठनहरू निर्माण भएका थिए तदनुरूप चल्न सकेनन् र त्यसले गर्दाखेरि आज हामी यो स्थितिमा छौँ। भन्दा फेरि अघि मैले भने यो अहिले प्याराडाइम फ्लक्स भन्छु भने धेरै पहिला भइसक्यो मैले, अब आउने विश्व अर्थ राजनीति कूटनीति र रणनीति कस्तो हुन्छ भन्ने कुरा एउटा सङ्घारमा छ। अहिले हामी ठ्याक्कै यस्तै हुन्छ भनेर भन्न सक्ने स्थिति छैन। बहुध्रुवीयतिर जाने हो भने अहिले तपाईँ देखिरहनु भएको छ अमेरिकालाई कसैले च्यालेन्ज गर्न सक्दैन, भन्दाखेरि यो त एक किसिमको एक ध्रुवीय विश्वको तपाईँको चरम उसमा छौँ हामी। रणनीतिक रूपमा हेर्नुहुन्छ, सैन्य क्षेत्रबाट हेर्नुहुन्छ भने, तर आर्थिक क्षेत्रबाट हेर्नुहुन्छ भने अहिले चीन संसारको सबभन्दा महाशक्ति राष्ट्र जस्तो भएर विकसित भएको छ। अरू हिसाबले भारत त्यत्तिकै महत्त्वपूर्ण भूमिकामा छ।
हुन्छ, हाम्रो कार्यक्रमको समय पनि
यो हिसाबले गर्दाखेरि हामीले आफ्नो राष्ट्रिय हित राष्ट्रिय स्वार्थ केन्द्रित परराष्ट्र नीति त सञ्चालन गर्नै पर्छ र त्यस्तो परिवेशमा कसरी त्यो गर्न सकिन्छ भन्ने एउटा उदाहरण जहाँ म आफै राजदूत थिएँ स्विजरल्यान्डमा।
हुन्छ हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। हामीसँग अन्य महत्वपूर्ण विषय पनि थिए, यहाँले महत्वपूर्ण विचारहरू राखिदिनु भएकोमा यहाँलाई धन्यवाद। आजको अन्तरसंवादमा हामीले भू राजनीति र नेपालबारे केन्द्रित भएर परराष्ट्र मामिलाका जानकार व्यक्तित्व एवं परराष्ट्रविद शम्भुराम सिमखडासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।